This is VOA News via remote. I'm Laurel Bowman. More than 203,000 people have now died worldwide from COVID-19, and health officials have confirmed nearly 3 million cases since the outbreak of the disease in China last December. This is according to tallies compiled by Johns Hopkins University. Here's some news from around the world on how nations are responding. Chinese officials said Sunday that all COVID patients have been discharged from hospitals in Wuhan, the origin of the outbreak in the country late last year. Wuhan, which saw roughly half of all of China's coronavirus cases, was placed into a strict lockdown in January and sealed off from the rest of the country. Though many restrictions have been eased, residents are still being regularly tested for the virus. Most of the globe remained on lockdown over the weekend in an effort to contain the COVID pandemic. But in Spain, officials allowed children to go outside for the first time in 6 weeks, beginning Sunday. For weeks, only adults have been allowed out of their homes in Spain, and for essential reasons only. Italy and France, two other hard-hit countries in Europe, are beginning to carefully ease social restrictions as well. And in the United Kingdom, British Prime Minister Boris Johnson, the first world leader to test positive for COVID-19, is expected to return to work Monday after weeks of recovery. India, which imposed one of the strictest lockdowns, has allowed some neighborhood stores to reopen. New York, still an epicenter of the global pandemic, will soon allow residents to go to their local pharmacies for COVID-19 testing. Governor Andrew Cuomo said Saturday that 5,000 pharmacies will be allowed to conduct the test. This is VOA News. As we've been reporting, countries around the world are reacting to the COVID-19 pandemic differently. Some are easing restrictions, while others are outlining new guidelines for behavior. In Israel, all shops apart from malls are now open. Saudi Arabia will relax its curfew between 9 a.m. and 5 p.m., but around-the-clock lockdown will stay in place in hotspots, including the Muslim holy city of Mecca. And Saudi Arabia will continue the suspension of international and domestic flights until further notice, with the exception of emergency cases. Beijing says it will ban uncivilized behavior, such as not covering one's mouth and nose when coughing or sneezing, as part of new regulations to improve public hygiene. Rule breakers will be fined for offenses, including not wearing a mask in public when ill. Several countries and territories have made wearing masks in public spaces obligatory. Nigeria's Lagos is the latest to join that list. In other world news, North Korea has not announced who would follow leader Kim Jong-un in the event he is incapacitated. And with no firm details known about his young children, analysts say his sister and loyalists could form a regency until a successor is old enough to take over. South Korean and Chinese officials have publicly cast doubt on reports that Kim was gravely ill following a cardiovascular procedure after his absence from a key state anniversary event on April 15th triggered speculation about his health. But the media reports sparked questions about who is in place to take over if Kim, thought to be about 36 and a third-generation hereditary leader, fell seriously ill or died. He became leader when his father died suddenly in 2011 from a heart attack. Under Kim Jong-un, though, North Korea's arsenal of nuclear weapons and ballistic missiles has grown substantially, raising concerns over who would control them. Yemeni separatists declared Sunday self-rule of the country's south as a peace deal with the government crumbled, complicating a long and separate conflict with Houthi rebels who control much of the north. The Southern Transitional Council, or STC, accused the government of failing to perform its duties and of conspiring against the Southern cause, and said self-governance had begun at midnight. The government condemned the move and said the separatists, who have long agitated for independence in the South, would be responsible for the catastrophic and dangerous outcome. The breakdown between the one-time allies comes as a Saudi-led coalition, which backs the internationally recognized government in a battle against the Iran-backed rebels, has extended a unilateral ceasefire aimed at fending off the coronavirus pandemic.
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے وائس آف امریکہ اردو سروس کی خصوصی نشریات کے ساتھ، جو کہ بیشتر کرونا وائرس سے متعلق ہوتی ہیں۔ تو آج ہم کچھ مختلف موضوع پہ بات کریں گے۔ آپ کو پتا ہے کہ کرونا وائرس نے پورا زندگی کا جو ہے نا ایک رویہ تبدیل کیا ہے۔ ایک تو لاک ڈاؤن کی وجہ سے لوگ اپنے گھروں میں زیادہ رہتے ہیں، گھروں سے بیٹھ کے کام کرتے ہیں، اور جیسا کہ پچھلے دنوں میری بات ہو رہی تھی ارجمن ہاشمی سے جو میئر ہیں ٹیکسس کے ایک شہر کے، تو میں نے ان سے کہا تھا کہ ہمارے لحاظ سے سب سے اچھی بات یہ ہوئی کہ جس کو بھی فون کرو وہ مل جاتا ہے، کیونکہ سب لوگ اپنے گھروں میں بیٹھے ہیں، اور ورنہ پتہ لگتا ٹریفک میں پھنسے ہوئے ہیں، آفس میں کسی میٹنگ میں ہیں، لیکن اب بہرحال ہر کوئی فون پر دستیاب ہوتا ہے۔ تو آج میں نے سوچا کہ کیوں نہ اس بارے میں بات کی جائے کہ ادب پر اور شاعری پر اس کا کیا اثر پڑا، اور اسی طرح تعلیم پر کہ آن لائن جو پڑھانے کا سلسلہ شروع ہوا ہے، کہ زیادہ تر جو یونیورسٹیز اور کالجز میں ہیں ان کے لیے ایک نیا تجربہ تھا، اور ان کے استادوں کے لیے بھی۔ اس ماحول میں ظاہر ہے کہ موضوعات بھی تبدیل ہوئے ہیں، اور شعرا اور ادیب جو ہیں اب بات کر رہے ہیں اس بارے میں کہ کرونا کا زندگیوں پر کیا اثر پڑا ہے۔ اردو کی ایک ممتاز شاعرہ عشرت آفرین ریاست ٹیکسس کے شہر ہیوسٹن میں رہتی ہیں۔ یہ شہر معروف ہے اپنی بڑی ساؤتھ ایشین آبادی کے لیے، بہت زیادہ تعداد میں ہندوستان اور پاکستان کے رہنے والے ہیوسٹن میں آباد ہیں۔ عشرت سے بات کرتے ہیں، ان سے گفتگو تو آپ نے کئی دفعہ سنی ہے، لیکن آج خاص طور پر ان سے بات کریں گے کرونا وائرس کے بارے میں، ان کی شاعری پر، کیونکہ مجھے پتا ہے کہ انہوں نے کچھ نظمیں کہی ہیں۔ میں آن لائن گئی تھی تو میں نے ان کی نظمیں دیکھی، تو کیوں نہ انہی کی آواز میں آپ کو سنائی جائیں۔ تو سامن، جیسا کہ میں نے آپ کو بتایا، اس وقت ہمارے ساتھ ہیوسٹن سے عشرت آفرین ہے، بہت ہی ممتاز شاعروں میں شامل ہوتی ہیں اردو کی، اور بلکہ کئی کورسز میں دنیا بھر میں ان کے شاعری کو پڑھایا جاتا ہے۔ عشرت یہاں بھی آسٹن کی یونیورسٹی آف ٹیکسس میں اردو پڑھاتی رہی ہیں۔ تو یہ بتائیے عشرت کے کیا مصروفیات ہیں اس کرونا کے زمانے میں جو گھر میں بند ہیں۔ تو آپ لوگوں کی تو بڑی میل جول اور ایکٹیویٹیز رہتی ہیں، کیونکہ اتنی ساری محفلیں ہوتی ہیں آپ کی، تو اس وقت کیا مصروفیت ہے آپ کی؟ اب تو بالکل کہیں بھی آنا جانا نہیں ہوگا۔
جی بالکل، لاک ڈاؤن ہے اور سبھی لوگ اپنے اپنے جسے کہنا چاہیے گوشہ گیر ہیں اس وقت۔ یہی ایک فلاح کا راستہ ہے، یہی بچاؤ کی ایک صورت ہے، یہی ایک علاج ہے اس بیماری کا۔ تو اس لیے سبھی لوگ ظاہر ہے کہ گھروں میں ہیں، اور اتنا بارانر شہر ہے ہمارا ہیوسٹن کے ہر وقت کوئی نہ کوئی، کبھی کبھی ایسا ہوتا ہے کہ ایک دن میں کئی بلکہ ہمیشہ یہ ہوتا ہے کہ ایک ہی دن میں کئی تقریبات ہوتی ہیں، اور سینکڑوں کی تعداد میں لوگ اس میں شریک ہوتے ہیں، ہزاروں کی، لیکن اب بالکل سناٹا ہے۔ ظاہر ہے کہ یہ ایک ایسا سلسلہ ہے کہ،
اور ابھی تو جب رمضان شروع ہوگا تو اور بھی زیادہ محسوس ہوگا، کیونکہ افطاری وغیرہ کی کافی تقریبات ہوتی ہیں یہاں پر۔ تو کھانے پینے کا اب یہاں پہ ساری دکانیں بند ہیں کیا؟ کیونکہ ہیوسٹن میں تو بہت کھانے پینے کا بہت ہی سلسلہ رہتا ہے وقت، یہ دیسی جو کھانے ہیں،
دکانیں کھلی ہوئی ہیں، اور جو یہاں کی ریگولر جو فرنچائز دکانیں ہیں ان میں تو کرب سائڈ ڈلیوری ہے، ہوم ڈلیوری ہے، وہ بہت اچھی سروس ہے، فوراً ملتی ہیں چیزیں۔ لیکن جو اپنے ہوٹلز ہیں، ریسٹورینٹس ہیں اس کے دیسی، اس میں بہت جگہ تو وہ فری کھانا بھی دے رہے ہیں ان لوگوں کو جو چاہیں آئیں لے جائیں، فری لنچ کا بھی انہوں نے انتظام کیا تھا شروع میں جہاں تک مجھے اطلاعات ہیں، اور اس کے علاوہ والنٹیئر ورک بھی کر رہے ہیں، تو اس سلسلے میں کافی اچھا وہ ہے۔ اور اسٹورس میں بھی چیزیں دستیاب ہیں، جیسے ہمارے گھر کے قریب جو اسٹور ہے اس میں انہوں نے کہا ہے ایک وقت میں ایک ہی آپ لے جائیں چیز، یعنی ایسے ایک آٹے کا تھیلا ہے، ایک شکر کے وہ ہے، تو آپ ایک سے زیادہ نہیں لے سکتے، کیوں تاکہ لوگ ذخیرہ اندوزی نہ کریں اور سب تک پہنچے۔ تو اس طرح چیزیں پوری طرح سے مل رہی ہیں، وہ ہمیں کوئی قطن مبتلا نہیں ہے یہاں،
اچھا
کسی چیز کی شارٹیج نہیں ہوئی ابھی تک۔
تو عشرت، یہ جو ماحول ہے ظاہر ہے کہ ایک وقت ہے، تو اس میں کوئی اور مصروفیت تو ہے نہیں سوائے اس کے کہ ظاہر ہے گھر کے کام کاج ہوتے ہوں گے۔ تو آمد کا کیا سلسلہ ہے، یعنی کچھ کرونا وائرس وجہ بنا کسی شعر کی؟
جی ہاں بالکل، میں کہہ رہی ہوں اس موضوع پہ مضامین کہہ رہی ہوں، شاعری ہو رہی ہے میری، میں آپ کو نظم آپ चाहते हैं तो मैं पेश कर
दूं। हाँ जरूर जरूर इस बिल्कुल।
तो पहले तो एक नज्म है मेरी जो हम सुना करते थे अपने कहानियों में कभी, ये वो कैफी, ये वो जमाना है जो हमने कहानियों में सुना
वबाओं के बारे में। बिल्कुल
जी हाँ, वबाओं के बारे में। मेरा एक शेर है गजल का कि वो पुरानी पहली से पहले वाली किताब में है कि कहानियों में सुनाया करेंगे आगे लोग, सितारे फूल धनक तितलियां सुनहरी धूप। तो अब हम कहानियों वाली बातें अब सुनते सुन रहे हैं इस वक्त। तो एक नज्म है वबा के जमाने की, एक नज्म इसका उन्वान है
वबा के जमाने की एक नज्म। जी सुनाइए।
बहुत शुक्रिया, मैं पेश करती हूँ। इसका उन्वान है वबा के जमाने की एक नज्म। खुदा बख्शे नानी हमारी बताती थी जिस साल नाना तुम्हारे ज़ियारत पर थे, वबा ऐसी आई किसी शहरों करिया को उसने न छोड़ा। वबा पहले फूटी अनाजों के गोदाम और मंडियों से, मगर देखते देखते बस्तियों का सफाया हुआ। अजब हुका आलम था, कोई जनाजे को कांधा नहीं देने वाला रहा था। मनाती हुई फिर कि सब बस्तियां छोड़ मैदान में डेरा डाले, खुले आसमां के तले जाने कब तक बसेरा रहा था। मेरे घर के सब बोरिया बिस्तरा बांध निकले, मगर मैं ना निकली कि नाना तुम्हारे ज़ियारत पर थे। खुदा बख्शे नानी हमारी बताती थी जिस रोज नाना तुम्हारे ज़ियारत से लौटे, ये कुदरत खुदा की उसी रोज डुग्गी पिटी जिसका मतलब ये था, मुबारक हो लोगों वबा शहरो करिया से रुखसत हुई। उसी वबा शहरो करिया से रुखसत हुई, खुदा रहम फरमाए मैं देखती हूँ वबा आज फिर शहरो करिया पे मंडला रही है। नहीं खित्ते अर्ज महफूज कोई, हर एक शय पुरअसरार होती चली जा रही है। न मशरिक न मगरिब न काबा कलीसा, कहीं पर भी जाए अमाप नहीं है। मनादी हुई है कोई घर से बाहर न निकले, खुसूसन ज़ियारात से आने वाले। खुदा रहम फरमाए हालत पे उनकी, अजब बेबसी है। मुझे आज नानी बहुत याद आई।
ये आपका अपना जो रंग है ना इशरत का, एक खास अंदाज है शेर कहने का।
जी एक और नज्म है जो ये ताजा, ये तो बिल्कुल शुरू के दिनों की थी जो अभी मैंने आपको सुनाई, जब शुरू हुई थी ये बाबा और ये इत्तलात मिल रही थी कि ज़ियारत से आने वाले लोगों को वो किया जा रहा है आइसोलेटेड और
क्वारंटीना
उनसे वो हो रहा है। हाँ, और नई नज्म है इसका उन्वान है लॉकडाउन आप इसको कह सकते हैं। परिंदे चहचहाते हैं फजा में, मौसम गुल की खुनक सी ताजगी फैली हुई है। जहाज और मोटरों के शोर से महफूज दुनिया में, धुएं और धूल से आरी फजा में परिंदे चहचहाते हैं। परिंदे चहचहाते हैं मैं अपने नीमवा रोशन दरीचे में, न जाने कब से चुप बैठी ये मंजर देखती हूँ। कई बेजान शाखों पर जहां धानी गुलाबी कोपले सी फूट निकली हैं, उन्हीं में इक्का दुक्का जर्द पत्ते शाख से लिपटे हुए अब तक बका की जंग लड़ते हैं। मैं खिड़की में न जाने कब से चुप बैठी ये मंजर देखती हूँ। लचकती नर्म नाजुक शाख पर खुश रंग तितली रक्स करती है, मेरे चारों तरफ जितने मका हैं सब मुकफल हैं। गली सुनसान है, बच्चों की आवाजों से खाली रास्तों पर एक वीरानी का डेरा है। परिंदे चहचहाते हैं तो लगता है कि फितरत आदमी को मूंछ डालती है, वो उसकी बेबसी पर मुस्कुराती है।
वाह वाह, बहुत खूब,
शुक्रिया,
बहुत खूबसूरत।
थोड़ा सा पढ़ने लिखने से जिन लोगों को शगफ होता है उनका तो ये वक्त गुजर जाता है अपने उसमें पढ़ने लिखने में, लेकिन फिर भी एक कैफियत है जो मैंने नज्म की है और इसका उन्वान लॉकडाउन है, लेकिन ये कि आप देखेंगे इसमें कि क्या गुजर रही है हम पे।
एक बड़ा अहम वाकया आपकी जिंदगी में हुआ अभी मार्च में ही कि आपकी बेटी के यहाँ एक बेटा आया, तो क्या इस वायरस की वजह से आप मिल सकी अपने पहले नवासे से या नहीं मिल सके अब तक?
जी अभी तक नहीं मिल सके हैं क्योंकि हम जाने वाले थे मार्च में वहाँ और मार्च में ही लॉकडाउन हो गया। ये कैफियत अजीब है कि बच्चे वहाँ पर हैं, पहली बच्ची का पहला सिलसिला है और मैं जो हूँ बिल्कुल यहाँ कैद बैठी हूँ। तो है तो जाहिर है कि बहुत तकलीफ दे, हम लोग व्हाट्सएप पे, लेकिन अभी तक हम मिल नहीं सके हैं, हम फेस टाइम करते हैं। मैं वहां जा ही नहीं सकी क्योंकि न्यूयॉर्क इस वक्त सबसे ज्यादा मुतासर इलाका है।
बिल्कुल बिल्कुल, और बच्चे के ना बच्चे के लिए ठीक है ना आपके लिए खासतौर पे, इतने मुन्ने से हैं वो अभी।
वो सारी कैफियतें कर रही हूँ, उन सब के साथ सबसे ज्यादा तकलीफ दे ये है कि इंसान अपने घर में तन्हा है, खुद से काम कर रहे हैं, हम उठ के खाना भी बना रहे हैं, हर खुशी और गम को जिसे कहना चाहिए जो इंसानी फितरत होती है कि वो सेलिब्रेट करता है, वो सब बिल्कुल जैसे जिंदगी से गायब हो गया है। वो पूरा सिलसिला जो सोशल रिश्ते होते हैं यानी सामाजिक रिश्ते होते हैं उनकी उनकी कमी बहुत महसूस हो रही है और एक वहशत का आलम है उसमें। जब मैं उस सारे पस मंजर में मैं जब बाहर खिड़की से देखती हूँ, मैं नेचर को देखती हूँ कि फितरत उसी तरह से अपनी अपनी पूरी जौलानी से अपनी पूरी तवानाई से खूबसूरती से लहला रही है, पौधे पौधे उसी तरह से फूल लाने लगे हैं, तो मुझे ये लगता है कि इंसान ने जितनी ज्यादती की है फितरत के साथ नेचर के साथ अब वो उसकी सजा पा रहा है। तो बहुत सारी कैफियत एक साथ। इस सिलसिले में मैंने बहुत सारी नज़मे भी लिखी हैं, कई कई चीजें और प्रोसेस में है। देखिए ये कैफियत जो गुजरती है खास तौर से जब कोई वबा आती है और इंसानी तारीख में जब वबा के बाद जो तबाही का जो मतलब वो अपने पीछे जो तूफान छोड़ जाता है अपने पीछे तबाही, वो उसके लिए भी जहर उस सिलसिले में भी सोच रहा है। लेकिन मैं समझती हूँ कि अच्छा लिटरेचर अच्छी तहरीरें बाद में आएंगी, अभी जो हो रहा है वो वक्ती एक कैफियत है, उसमें हम लिख रहे हैं कह रहे हैं लेकिन सोच तो रहे हैं। एक औरत की हैसियत से मैंने इस वक्त जो चौमुखी लड़ी है मैं खुद हैरान हूँ कि मैंने कैसे इसको फेस किया इन सारी चीजों को।
इशरत बहुत शुक्रिया अदा करूंगी आपका, और हमारे सुनने वाले चाहेंगे जब भी आप कोई चीज लिखें तो, क्योंकि वो भी अपने घरों में बंद है तो उनकी जिंदगी में एक इजाफा होगा आपके कलाम से, तो जरूर हम चाहेंगे आप फिर सुनाए हमें कुछ आकर।
बहुत शुक्रिया आपने याद किया और सामीन को हमारा सलाम, आप सबको सलाम,
बहुत शुक्रिया,
खुदा आप इस वबा को दूर करे और सबकी हिफाजत करे, हमारी दुआएं हैं।
और ये कि लॉकडाउन की पाबंदी भी की जाए। देखिए इशरत लॉकडाउन में अंदर बैठी हैं, निकलती नहीं बाहर, लेकिन कह रही हैं जो उनका पैशन है वो नज़में और गज़लें, तो आप लोग भी कुछ ऐसा कीजिए और लेकिन लॉकडाउन की पाबंदी कीजिए। अच्छा इशरत, खुदा हाफिज।
जी खुदा हाफिज।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
तो सामिन, ये थी इशरत आफरी जो ह्यूस्टन से कुछ बातें भी कर रही थी। उन्होंने अपना वो कलाम भी सुनाया जो कोरोना वायरस के मौजू पर था। तो इससे पहले कि हम मज़ीद अदब और शायरी की बात करें, कुछ ज़िंदगी के तलख हक़ायक़। एक बहुत ही असर अंगेज़ रिपोर्ट भेजी है रीतुल जोशी ने नई दिल्ली से, और वो उन हेल्थ वर्कर्स के बारे में है جو کرونا وائرس میں مریضوں کی دیکھ بھال کی وجہ سے اپنے خاندانوں سے دور ہیں. تو چلیے ریتل جوشی کی رپورٹ سنتے ہیں.
میرے دو بچے ہیں, دونوں سے بہت چھوٹے ہیں, ایک تو 1.5 سال کے ہیں, ہمیں 5 ایئر کا, دونوں کو راستہ چھوڑ رکھا میں نے اسی کے کارن کہ یہاں پہ کون دیکھے گا ان کو.
دلی کے رام منوہر لوہیا ہاسپٹل کی نرس نریش کے خاندان کے اس طرح بکھرنے کی وجہ اسپتال کے COVID-19 وارڈ میں ان کی تعیناتی ہے. نریش کے ساتھ وارڈ میں کام کرنے والی کئی اور نرسز اپنے خاندان ہی نہیں گھروں سے بھی دور رہنے پر مجبور ہیں.
COVID-19 ایک دوسرے کو نہ پھیل جائے, ہماری فیملی میں نہ پھیل جائے, یہی ہے میم, اس لیے ادھر ہم رہ رہے ہیں.
آنے جانے میں بہت دقت تھی ہمیں, کیونکہ آج کل کوئی گاڑی واڑی کی کوئی سویدھا نہیں ہے, گھر والے بھی نہیں چھوڑ سکتے کیونکہ ان کو بھی گاڑی لے کے نہیں آنے دیتے یہاں پر, اسی لیے پھر ہمیں گرودوارا میں رہنا پڑا.
کورونا وائرس کی وبا کے آغاز میں ڈاکٹرز اور نرسز پر گھر خالی کرنے کا دباؤ ڈالنے کے کئی واقعات سامنے آئے. ایسے میں دلی کے گرودواروں نے ان کے لیے دروازے کھولے.
آج تقریباً 200 کے آس پاس ڈاکٹر نرسز جو ہیں ہمارے الگ الگ گرودوارے کی سرام میں, گرودوارا بنگلہ صاحب میں, گرودوارا رکاب کی صاحب میں, گرودوارا موتی باغ صاحب میں, ہم نے ان کو جگہ دی ہے. یہاں پہ رہنے کے ساتھ ساتھ کھانے پینے کا بھی سب چیزوں کا انتظام دلی سے گرودوارا مینجمنٹ کمیٹی ان کا کر رہی ہے.
ہاسپٹلز میں دن رات ایک کر دینے والوں کا کہنا ہے کہ اس وقت انہیں عوام کے ساتھ کی سخت ضرورت ہے.
ہم بھی ہمارے وطن کے لیے کام کر رہے ہیں, ہمارے دیش کے لیے کام کر رہے ہیں, ہمارے سماج کے لیے کام کر رہے ہیں, ہمارے لوگوں کے لیے کام کر رہے ہیں, اور ہم چاہتے ہیں کہ ہمارے لوگ ہمارا ساتھ دے اس لڑائی میں, جسے کہ ہم اس لڑائی کو جیت سکیں.
جنوبی بھارت کی ریاست کیرل کے مہیش کو اپنے گھر سے دوری شدت سے محسوس ہو رہی ہے. مہیش باپ بنے ہیں لیکن بچے کے ویڈیوز اور فوٹوز دیکھ کر ہی دل کو بہلا رہے ہیں.
9 اپریل میں مجھے بچہ پیدا ہوا, میل بوائے ہے. 3 سال تک ویٹ کر رہا ہوں میرج کے بعد بچے ہونے میں. ابھی خوشخبری ملا, بٹ آئی ایم مسنگ دیم آل.
ڈاکٹرز, نرسز, پیرامیڈیکل سٹاف, یہ سب وہ جانباز سپاہی ہیں جو COVID-19 کے خلاف جنگ میں سب سے آگے تعینات ہیں. دشمن ایسا ہے جو نہ دکھائی دیتا اور نہ جس کے آنے کی آہٹ سنائی پڑتی ہے. اس کے باوجود یہ لوگ اپنی جان کی پرواہ کیے بغیر مستعدی سے اپنا کام کر رہے ہیں, اور ان کا یہی جذبہ انہیں سلام کرنے لائق بناتا ہے. ریتل جوشی, وائس آف امریکہ, دلی.
تو سامین, یہ تھی نئی دہلی سے ریتل جوشی کی رپورٹ. اس میں سب سے زیادہ دل پر اثر کرنے والی بات یہ ہے کہ مائیں یہ بتا رہی ہیں کہ وہ اپنے بچوں کو اور خاندانوں کو محفوظ رکھنے کے لیے اپنے گھروں کو نہیں جا رہے اور اسپتال میں یا گرودوارے میں رہائش انہوں نے اختیار کر لی ہے. اور اس میں یہ بات بڑی عجیب سی لگتی ہے جب یہ سنتے ہیں کہ لوگ جانتے بوجھتے بھی, یعنی کوئی مجبوری نہیں ہے, بھوک نہیں ہے, لیکن وہ پھر بھی لاک ڈاؤن کی پابندیوں کو نظر انداز کر رہے ہیں. ایسی ہی ایک رپورٹ بھیجی ہے نظر الاسلام نے پشاور سے, جن کا کہنا ہے کہ پاکستان میں کرونا وائرس سے ہلاکتوں کی سب سے بڑی تعداد صوبہ خیبر پختونخوا میں ہے, اور صوبائی حکومت نے خبردار کیا ہے کہ متاثرہ افراد اور اموات میں بہت زیادہ اضافہ ہو سکتا ہے. لیکن اس کے باوجود شہری سماجی دوری کی ہدایت کو مسلسل نظر انداز کر رہے ہیں. لیجیے رپورٹ سنتے ہیں.
پشاور شہر میں ٹریفک کی گہما گہمی معمول کے مطابق جاری ہے. صوبائی حکومت کی جانب سے لاک ڈاؤن میں نرمی کا فیصلہ کرنے کے بعد بعض کاروبار کھل گئے ہیں. شہریوں میں کرونا وائرس کا خوف اب نسبتاً کم دکھائی دیتا ہے اور وہ سماجی فاصلے کی ہدایات کو نظر انداز کر رہے ہیں.
ہمارے محلے میں ابھی تک کوئی کرونا کا کیس بھی نہیں آیا, نہ کوئی اس سے کوئی نشانی بھی ہے, تو اس لیے میں نے دکان بھی کھولا کہ ہمارے کام کی وجہ سے کرونا کا کوئی باعث نہیں بنا.
پاکستان میں اب تک COVID-19 مرض سے سب سے زیادہ ہلاکتیں صوبہ خیبر پختونخوا میں رپورٹ ہوئی ہیں. حکام کے مطابق کرونا وائرس سے متاثرہ افراد کی تعداد اس سے کہیں زیادہ ہو سکتی ہے جو اب تک سامنے آئی ہیں, لیکن عوام اس بارے میں پریشان دکھائی نہیں دیتی.
میں کسی کو زبردستی نہیں بٹھاتا, یہاں سے صدر کا کرایہ 300 روپے, ہر کوئی یہ پیسے نہیں دے سکتا, اس لیے 3-4 لوگوں کو بٹھا دیتا ہوں تو ڈیوائڈ ہو جاتا ہے, اور میرا رکشہ صاف ستھرا ہے, کرونا سے ڈرنے کی کوئی بات نہیں.
ماہرین کے مطابق کرونا وائرس کی وبا کی شدت کا درست اندازہ نہ ہونے کی ایک وجہ ٹیسٹنگ کی کمی ہے. اگر ٹیسٹ کم ہوں گے تو مریضوں کی تعداد بھی کم نظر آئے گی, اور یوں معاملے کی سنگینی حقیقت سے بہت کم محسوس ہوگی.
تقریباً 50-60% یا 70% لوگ ایسے ہیں کہ یہ بیماری کو مانتے ہی نہیں ہیں, उनका ख्याल है कि ये बीमारी पता नहीं कि कहीं से ये अफवाहें हैं या सोशल मीडिया का ये थोड़ा सा ये वो है, लेकिन इनमें ये मेन वजह मेरा ये ख्याल है कि हमारे सूबे में एजुकेशन की कमी है। मुझे डर इस बात का है कि जब हर एक गांव में एक बीमार या एक बंदा बहुत ज़्यादा सख्त बीमार हो जाए और अस्पताल में क्रिटिकल हो जाए, तो इनको उस वक्त ये रियलाइज़ होगा कि ये हमने पहले से इनकी एहतियाती तदाबीर करनी थी, तो उस वक्त ये बड़ी देर हो गई होगी।
एक हकीकत ये भी है कि कोरोना वायरस से हर कोई बीमार नहीं होता, जिसमें इस वायरस की मौजूदगी के बावजूद अक्सर अलामात जाहिर नहीं होती और इंसान सेहतमंद महसूस करता है, लेकिन ऐसे शख्स से मेल जोल कमजोर मुदाफती निज़ाम रखने वालों के लिए इंतहाई खतरनाक साबित हो सकता है। माहिरीन का कहना है कि जब तक ये वबा मुल्क में मौजूद है, एक दूसरे से मिलते वक्त ये जहन में रखें कि ये वायरस आपके अंदर भी हो सकता है। नजरुल इस्लाम, वॉइस ऑफ अमेरिका, पिशावर।
पाकिस्तान और इंडिया से रिपोर्ट्स आपने सुनी। एक बार फिर हमारी दरख्वास्त है अपने सुनने वालों से कि वो जहां तक मुमकिन हो तो इम्कान कोशिश कीजिए कि आप लॉकडाउन की पाबंदी करें। अब इसके बाद हम आपको अमरीकी दारुल हुकूमत वाशिंगटन DC की एक झलक दिखाते हैं, जो दुनिया के मसरूफ तरीन शहरों में से एक है, लेकिन कोरोना वायरस ने उसका नक्शा बदल दिया है। लॉकडाउन और सामाजिक फासले की हिदायत के दरमियान यहाँ का माहौल कैसा है और इस बारे में अमरीकी क्या कहते हैं, सुनते हैं नीलोफर मुगल की रिपोर्ट में।
अमरीकी दारुलहुकूमत वाशिंगटन DC, जहाँ हर साल लाखों की तादाद में मुल्की और गैर मुल्की सयाह आते हैं, कोरोना की वबा की वजह से खाली और सुनसान है। हुकाम के मुताबिक किसी भी दूसरी अमरीकी रियासत के मुकाबले में यहाँ सियाहत के शोबे को सख्त नुकसान पहुँचा है।
I work for an airline, so I come here.
मैं एयरलाइंस के साथ काम करता हूँ, लिहाजा मैं कभी कभार यहाँ आता हूँ, लेकिन जब कभी भी मैं यहाँ आया हूँ, ये जगह बहुत मसरूफ दिखाई देती है, लेकिन मैंने वाशिंगटन DC को कभी इतना खाली नहीं देखा।
I was here about a year ago.
मैं तकरीबन एक साल पहले यहाँ आई थी। ये जगह यकीनन ऐसी बिल्कुल नहीं थी। मेरा नहीं ख्याल कि ये दोबारा वैसी हो सकेगी।
ये नेशनल मॉल है, ये कभी खाली नहीं होता। अमेरिकन नेशनल पार्क सर्विस के मुताबिक हर साल तकरीबन 25 मिलियन से ज्यादा लोग यहाँ का विजिट करते हैं। यहाँ बहुत सी सालाना तकरीबात के अलावा मेले और नुमाइशें भी मुनक्किद होती हैं, लेकिन जैसा कि अब आप देख सकते हैं, ये बिल्कुल खाली पड़ा है, बस इक्का दुक्का लोग ही दिखाई दे रहे हैं।
It's definitely different, but...
ये जगह यकीनन मुख्तलिफ हो गई है, ये एक तरह से खौफजदा करने वाला माहौल है।
वाशिंगटन DC में तकरीबन 70 से ज्यादा म्यूजियम कायम है, जहां आम तौर पर लोगों का बेतहाशा रश रहता है। यहां तक कि लोगों की लंबी लंबी कतारें म्यूजियम से बाहर भी दिखाई देती हैं, लेकिन अब ये कोरोना वायरस की वजह से गैर मुय्यना मुद्दत के लिए बंद है।
We actually come here, twice a week.
हम यहाँ हफ्ते में दो बार म्यूजियम देखने आते हैं, लेकिन यहाँ कुछ भी खुला नहीं है। ये सब बहुत डरा देने वाला है।
और दूसरी जानिब लोगों की कम हो जाने वाली तादाद का फायदा उठाते हुए नई तामीरात और मुरम्मत का काम जल्द मुकम्मल करने पर भी तवज्जो दी जा रही है। नीलोफर मुगल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
सामिन, यहाँ ये वजाहत करनी ज़रूरी है कि यहाँ पर जो भी कंस्ट्रक्शन वर्कर्स हैं, यानी जो मजदूर काम कर रहे होते हैं इमारतों में, वो पूरी पाबंदी करते हैं हिफाजती गियर इस्तेमाल करने की और सामाजिक फासले की भी। और अब इससे पहले कि हम अपनी मेहमान का आपसे तारुफ करवाएं, चलते हैं एक प्रोमो की तरफ।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं। पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वाशिंगटन से आपसे मुखातिब हैं।
फौजिया फारूकी एक बहुत ही प्रोमिनेंट नाम है यहाँ अमेरिका में साउथ एशियन स्टडीज पढ़ने और पढ़ाने वालों के लिए। फौजिया का ताल्लुक भारत के शहर लखनऊ से है और वो कई सालों से यहाँ की कई मौकर यूनिवर्सिटियों से मुंसलिक रहीं, जिनमें यूनिवर्सिटी ऑफ वर्जीनिया, मेरीलैंड की यूनिवर्सिटी और अब प्रिंसटन यूनिवर्सिटी शामिल है, जहाँ इस वक्त वो जनूबी एशिया के शोबे में पढ़ा रही हैं और कई कोर्सेज पढ़ाती हैं जो अदब के अलावा भी हैं। तो फौजिया, मैं ये चाहूँगी कि बग़ैर किसी इंकसारी के जो मुझे उम्मीद है, आप अगर अपना तारुफ, क्योंकि इतना लंबा तारुफ है, मेरा ख्याल आप खुद कराइए क्या है।
अच्छा, तो मेरा नाम फौजिया फारूकी है और मेरा ताल्लुक लखनऊ से है, और मेरा जो कहना चाहिए कि मेन मैदान है वो उर्दू अदब है। लेकिन میں اردو ادب کے علاوہ بہت سارے دوسرے بھی علمی میدان ہیں جن میں مجھے دلچسپی ہے, اور میں پرنسٹن یونیورسٹی میں ساؤتھ ایشین اسٹڈیز میں جو ڈپارٹمنٹ ہے وہاں پڑھاتی ہوں. تو جو ایسے موضوعات ہیں جن میں مجھ پر دلچسپی ہے وہ ہیں ادب, اردو ادب, ہندی ادب اور ساؤتھ ایشین لٹریچر, یعنی میں بنگالی اور تمل, تیلگو, تمام زبانوں کے ادب پڑھاتی ہوں, لیکن ظاہر ہے میری اپنی زبانیں صرف ہندی اور اردو ہیں. تو وہ جو دوسری زبانوں کا ادب ہے وہ میں انگریزی میں پڑھاتی ہوں. اس کے علاوہ مجھے جینڈر اینڈ سیکشولیٹی اسٹڈیز ایک اور ٹاپک ہے جو میں پڑھاتی ہوں. میں نے ابھی پچھلے سیمسٹر ایک کورس پڑھایا جس میں بہت مزہ آیا اور بہت دلچسپ کورس تھا. میں نے خود بہت سیکھا, اپنے بارے میں بھی سیکھا, ایک عورت ہونے کے حوالے سے. اس کا ٹاپک تھا جینڈر سیکشولیٹی اینڈ فیمینزمز ان ساؤتھ ایشیا. اور میں شاعری کرتی ہوں, کچھ افسانے لکھے ہیں, اور ہندوستان کے جو تمام دوسرے طرح کے فنون بھی ہیں جیسے پرفارمنگ آرٹس, فائن آرٹس, میں مجھے ان چیزوں میں بھی دلچسپی ہے, ان کو فروغ دینے میں دلچسپی ہے. اور میرا مجھے انٹر ڈسپلنری جو اپروچ ہوتی ہے وہ میری پڑھانے میں بھی ہے, اور اس کے علاوہ جو میرا ایک طرح سے کلچرل ایکٹیویزم ہے اس میں بھی مجھے دلچسپی ہے. الگ الگ جو جانراز ہیں جیسے لٹریچر ہے اور ویژول آرٹ ہے اور ڈانس ہے, میوزک ہے اور زندگی ہے, ان سب کا آپس میں کیا رشتہ ہے, اور ان تمام رشتوں کو ایکسپلور کرنا ایک طرح سے میرا مقصد ہے.
تو سننے والے آپ بخوبی سمجھ گئے ہوں گے کہ میں نے کیوں فوزیہ سے کہا تھا کہ اپنا تعارف خود کروائیں. ابھی اس میں باقی ہیں چیزیں تو وہ ہم بعد میں آتے ہیں اس کی طرف, لیکن فوزیہ سب سے پہلے ٹی شرٹ کی حیثیت سے پرنسٹن میں آپ پڑھاتی ہیں اردو ادب, اس میں ظاہر ہے کہ مختلف ملکوں کے ہوں گے اسٹوڈینٹس جو آپ کے پاس آتے ہیں, تو کہاں کہاں سے ہیں لوگ؟
پرنسٹن ایک طرح سے انٹرنیشنل یونیورسٹی ہے, تو ظاہر ہے کہ زیادہ تر اسٹوڈینٹس ہوتے ہیں جو امریکی اسٹوڈینٹس ہیں, لیکن امریکی اسٹوڈینٹس میں بھی بہت الگ الگ طرح کے بیک گراؤنڈ سے اسٹوڈینٹس آتے ہیں. جیسے اسٹوڈینٹس ہیں جن کا کوئی جنوبی ایشیا سے تعلق نہیں ہے, انڈیا پاکستان سے تعلق نہیں ہے, ایسے اسٹوڈینٹس ہیں جو ہندوستانی پاکستانی خاندان سے آتے ہیں لیکن وہ یہاں پیدا ہوئے, ایسے بھی اسٹوڈینٹس ہیں جو انٹرنیشنل اسٹوڈینٹس ہیں. کافی سارے میرے انٹرنیشنل اسٹوڈینٹس ہوتے ہیں جو کہ جن کا خاندان انڈیا یا پاکستان میں رہتا ہے لیکن وہ پڑھنے کے لیے پرنسٹن آئے ہوئے ہیں. اور خاص طور پہ مجھے لگتا ہے کہ جرمنی میں اردو میں کافی لوگوں کو دلچسپی ہے, تو خاص طور پہ جو گریڈ اسٹوڈینٹس ہوتے ہیں جو میری اردو کی کلاسز لے رہے ہوتے ہیں, اس میں مجھے لگتا ہے کہ اکثر جرمن اسٹوڈینٹس ہوتے ہیں. ویسے تو فرینچ اسٹوڈینٹس, برٹش اسٹوڈینٹس, ایک اسٹوڈینٹ میری نیوزی لینڈ سے تھی. اور ایک اور بھی بات میں بتا دوں کہ پرنسٹن میں ہم ہندی اردو میں اتنا فرق نہیں کرتے ہیں, تو ہمارے یہاں وہ ایک ہی پروگرام ہے.
جب وہ دو کورسز پڑھاتی ہیں تو اسپوکن تو جو زبان ہے وہ ایک ہی ہے جو بولی جاتی ہے, صرف اسکرپٹ میں فرق ہے. تو آپ کس طرح پھر آپ ان دونوں کو ایک جگہ کیسے پڑھا رہے ہیں؟
اس طرح پڑھاتے ہیں کیونکہ ہم مطلب دونوں ہندوستان اور پاکستان اگر آپ دیکھیں تو ابھی بھی ایک بڑی تعداد ہے, بڑی آبادی ہے لوگوں کی جو لکھنا پڑھنا نہیں جانتی, لیکن ہم یہ نہیں کہہ سکتے کہ وہ اہل زبان نہیں. جو اسپوکن لینگویج ہے اس پہ فوکس ہوتا ہے, اور ہم ایک ہی کلاس میں دونوں اسکرپٹ سکھاتے ہیں اور اسٹوڈینٹس خود فیصلہ کر سکتے ہیں. ہم ان کو انکریج کرتے ہیں کہ وہ دونوں اسکرپٹ سیکھیں, اور زیادہ تر ہمارے اسٹوڈینٹ سیکھ لیتے ہیں. تو سیکھنا سب پر فرض ہے, لیکن وہ کتنا ریٹین کرنا چاہتے ہیں وہ خود فیصلہ کر سکتے ہیں کہ وہ کس کو اپنی پرائمری اسکرپٹ سمجھیں گے. تو وہ پہلے سال کا کورس ہے. دوسرے سال میں ہم ہندی اور اردو الگ الگ پڑھاتے ہیں کیونکہ ہم ان اسٹوڈینٹس کو اکوموڈیٹ کرنا چاہتے ہیں جو بول چال کی ہندی اردو جانتے ہیں اور ہمارے یہاں آتے ہیں اسکرپٹ سیکھنے کے لیے. تو وہ آلریڈی ڈیٹرمن کر چکے ہوتے ہیں کہ بھائی ان کی ہندی ان کی زبان ہے یا اردو زبان ہے, اور کون سی اسکرپٹ میں ان کو دلچسپی ہے. تو ہم ان دونوں کو الگ الگ پڑھاتے ہیں. تیسرے سال میں ہمارا ادب کا کورس ہوتا ہے جو ہندی اردو دونوں اسٹوڈینٹس ایک ساتھ آتے ہیں. ہم زیادہ تر جو مٹیریل ہے وہ ہندی اردو دونوں اسکرپٹس میں دیتے ہیں, اور اس سے ہم نے دیکھا ہے کہ بہت اسٹوڈینٹس میں ایک طرح سے اویئرنیس بڑھی ہے جو ہندی اردو کا رشتہ ہے اس کے بارے میں بھی, جو ہندوستان پاکستان کا رشتہ ظاہر ہے کہ وہ ایک ملک ہوا کرتا تھا, جو پرانا ہندوستان ہے اس کے بارے میں بھی وہ دیکھتے ہیں, اور یہ بھی دیکھتے ہیں کہ کیا فرق ہو گیا ہے اب اور کیا چیزیں ایک طرح سے ایک ہی جیسی ہیں. تو ہم زیادہ اویئرنیس آتی ہے دونوں ملکوں کے ادب سے, جو ان کی واقفیت ہو جاتی ہے. مجھے لگتا ہے کہ وہ واقفیت تو ہر حال میں اچھی چیز ہے. تو ہمارے ایسے اسٹوڈینٹس ہیں جو بالکل ودروہی, اور بہت سارے بالکل ہندی میں ہندی کا جو کینن ہے اس کے بہت مشہور شاعر جو ہیں, مشہور جو افسانہ نگار ہیں, کئی بار ان پر فدا ہو جاتے ہیں, ان کے فین ہو جاتے ہیں, اور ان کو اگر اسکرپٹ نہیں آتی تو ان کو مٹیریل ہندی اردو میں ملتا ہے, اور وہی ہوتا ہے کہ اردو کا مٹیریل ہندی میں ملتا ہے. ہم آپ کو ایک بہت اچھی مجھے مثال یاد آ گئی کہ دو سال پہلے کی بات ہے, ایک خالد جاوید صاحب ایک افسانہ نگار ہیں اردو کے بہت بڑے اور دلی سے ہیں, تو وہ آئے تھے, ان کو ہم نے بلایا تھا, اور ان کا افسانہ آخری دعوت جو ہے وہ ہمارے سلیبس پر ہے. ایک لڑکا ہماری کلاس میں تھا اور اس کا اردو سے کوئی تعلق نہیں تھا, لیکن وہ اس کو ہندوازم میں دلچسپی تھی, اور اس نے اپنا پروجیکٹ خالد جاوید کے افسانے پہ کیا, اور کس طرح سے کہ ویدانت کے فلسفہ کا جو فلسفہ ہے اس کو خالد جاوید صاحب کے افسانے کے ساتھ جوڑ کر دیکھا جا سکتا ہے. ایسے اسٹوڈنٹس ہیں پاکستانی جنہوں نے اردو میں اپنا مضمون لکھا لیکن ایک ہندی شاعر کے اوپر لکھا.
آپ نے کہا کہ کسی افسانہ نگار یا شاعر پر فدا ہو جاتے ہیں, تو سب سے زیادہ کون وہ خوش نصیب ہے جس میں سب سے زیادہ دونوں جگہ کے لوگ فدا ہوتے ہیں؟
دونوں جگہ کے لوگ فدا ہوتے ہیں. اب جیسے کہ ذیشان ساحل
جی,
اور ذیشان ساحل اور افضال احمد سید, میں نے ابھی کورس پڑھایا پچھلے سیمسٹر پوسٹ کلونیل ہندی اردو لٹریچر, تو میں نے دیکھا کہ جو کنٹمپریری پوئٹس ہیں آج کل, جیسے جان ایلیا, ظاہر ہے ہندوستان میں تو جان ایلیا ایک بالکل کلٹ فگر بن چکے ہیں, پاکستان میں بن چکے ہیں لیکن ہندوستان میں ہندی والوں کے بیچ بہت بن چکے ہیں. مزے کی بات ہے کہ ہم ابھی اس آنے والے ابھی جو اتوار آ رہا ہے اس دن ہم خود ایک آن لائن زوم پر ایک پوئٹری سیشن کر رہے ہیں, اس کا نام ہی ہے کلٹ پوئٹری کنیکٹنگ ود ماسٹرز, تو اس میں جان ایلیا ہے ایک اور ودروہی ہے. تو مجھے لگتا ہے کہ میرے اسٹوڈنٹ جس عمر سے آتے ہیں, تو جو ہندوستان پاکستان میں آج کل جو آلریڈی جن کو لوگ فالو کر رہے ہیں, مجھے لگتا ہے کہ اس سے وہ لوگ زیادہ کنیکٹ کر پاتے ہیں. اور یہ بھی کہ زبان جو کنٹمپریری ہے وہ چاہے پاکستان کی ہو چاہے وہ ہندوستان کی ہو, وہ ایک دوسرے جو کے زیادہ قریب ہے جس طرح کی شاعری ہو رہی ہے, کیونکہ بہت کلاسیکی شاعری نہیں ہو رہی ہے. تو اگر نثری نظم پاکستان کی ہے اور ایک بالکل کلاسیکی مزاج کی نہیں بلکہ کہنا چاہیے کہ بہت ہی عام زبان کا لب و لہجہ ہے جو اس میں لکھی گئی نظمیں ہیں ہندوستان کی ہیں, تو وہ زبان کوئی بیریئر نہیں بنتی ہے تب جو اسٹوڈینٹس کہاں سے آتے ہیں. تو مجھے ایسا لگتا ہے کہ جان ایلیا میں کہوں گی, ودروہی ایک دلی کے شاعر تھے, اور ودروہی کا مطلب ہوتا ہے باغی, تو جو باغی قسم کے شاعر ہیں
وہ نوجوانوں کو بھاتے ہیں. مجھے جو حیرت ہوئی نا تھوڑی سی, ذیشان ساحل کا نام سن کے ہوئی, بہت ہی پیارے شاعر ہیں اور وہ بہت ینگ تھے جب ان کی ڈیتھ ہوئی ہے, ان کا انتقال ہو گیا تھا, تو ان کا یعنی یہ بڑی خوشی مجھے خوشی ہوئی سن کے اگر پرنسٹن میں ان کو پڑھایا جا رہا ہے, کیونکہ جیسے جان ایلیا یا فیض صاحب یا دوسرے جو شاعر ہیں ودروہی صاحب جیسے آپ نے کہا, تو وہ تو معروف ہیں ہی نا بہت زیادہ, لیکن ذیشان ساحل ان لوگوں میں نہیں ہے جنہیں ان کی ایک مخصوص حلقے کے باوجود اس کے بہت ہی عمدہ شاعر ہیں تھے وہ, تو کس نے ان کا کیسے خیال آیا آپ کو, آپ کے کو پسند تھی ان کی شاعری؟
اچھا میرا تو خیر کام ہی جو ہے وہ جو کنٹمپریری اردو پوئٹری ہے, خاص طور پہ جو پاکستان کی پوئٹری ہے, اصل میں میں نے پورا میرا ایک مقالہ ہے اس کے بارے میں, میں نے پیپرز لکھے ہیں, تو افضال احمد سید, ذیشان ساحل, تنویر انجم, نئے ہمارے یہاں کے جو کنٹمپریری شاعر ہیں پاکستان میں اردو کے, ان میں مجھے خود دلچسپی. تو میرا ایک سیشن تھا شمس الرحمان فاروقی صاحب کے ساتھ, تو میں اور شمس الرحمان فاروقی صاحب ہم دونوں نے نثری نظم پر بات چیت کی, اور فاروقی صاحب وہ بہت ہی مطلب شفقت جو ہے وہ ایک طرح سے برتتے ہیں ہمارے ساتھ, انہوں نے ہماری نظمیں, ہمارا افسانہ اپنے شکون رسالے میں شائع بھی کیا ہے, تو وہ بہت ہی نرمی سے انہوں نے کام لیا, حالانکہ وہ جانے جاتے ہیں کہ ان کو نثری نظم کہ وہ ایک زمانے میں اس کے ماننے والوں میں سے نہیں تھے, اس کے خلاف تھے, ایسی ہی امیج ہے,
بہت سارے لوگ خلاف تھے.
ہاں تو ہوا یہ کہ مزے کی بات کہ فاروقی صاحب تو بہت ہی انہوں نے نرمی سے مطلب سوال پوچھے, انہوں نے مجھے پرووک کیا اور میرے پاس جواب تھا, کیونکہ میرا پورا جو پی ایچ ڈی کا مقالہ ہے وہی نظم پر ہے, لیکن وہاں پر بہت لوگ جو ہیں وہ بہت ناراض ہو گئے, جو لوگ نثری نظم کے بہت حامی ہیں, اور بعد میں ہمیں اندازہ یہ ہوا, پتہ یہ چلا کہ بہت سارے لوگوں کی ناراضگی یا فرسٹریشن बात पर, इस बात पर थी उनकी नाराजगी कि बात हम कर रहे थे नई शायरी की और हम हैं शायद उनको लगा होगा कि हम इंडिया से हैं और हम पाकिस्तान तो बहुत बातें करते हैं और पाकिस्तानी लोगों के बारे में बात करते हैं और हम हिंदुस्तान से और हम दिल्ली में खड़े होके हमने छह शायरों को चुना और उनमें से चार जो है वो पाकिस्तानी थे और जो इंडिया के थे भी वो एक खातून थी और दूसरे दलित शायर। तो एक शबनम शाही है वो भी उनका असल में रेडियो से जुड़ी हुई है, वो खुद भी कश्मीरी है, वो बड़ी अच्छी नसरी नज़में लिखती हैं। और उसके अलावा जयंत परमार साहब हैं जो दलित हैं और जो एक तरह से जो निचली जात जिनको समझा जाता रहा है एक जमाने से, उन्होंने अपने मसाइल का जो जिस अदब में जिक्र किया है वो दलित अदब कहलाता है, तो वो एक दलित शायर है। तो मुझको ये थोड़ा दिलचस्प लगा कि हम उसी तरह के शायर जो मेरे ख्याल में बेहतर शायर थे ज़ीशान साहिल और अफजाल अहमद सैयद, तो अगर उसी के रंग की उतनी अच्छी शायरी कोई नहीं कर रहा है तो उसको शामिल करने का क्या मतलब है। तो हमने सोचा कि हम उन लोगों की शायरी देखें जो नसरी नज़्म लिख रहे हैं लेकिन कुछ ऐसे मौजूदात पे लिख रहे हैं जो पाकिस्तानी शायर नहीं लिख रहे हैं। लेकिन तो मैं ये कहना चाहती हूँ कि जो आप पूछ रहे हैं कि ये जो हल्का है इस तरह के शायरों का या इस ऐसे लोगों का जो इस तरह की शायरी पसंद करते हैं और ज्यादा उम्मीद नहीं की जाती है कि अंडर ग्रेड किसी यूनिवर्सिटी में इवन इंडिया और पाकिस्तान में इन शायरों को पढ़ रहे होंगे, लेकिन मुझे ऐसा लगता है कि जो शागिर्द होते हैं जो तालिब इल्म होते हैं वो सबसे पहले अपने उस्ताद के हलके में दाखिल होते हैं।
बिल्कुल सही है,
वसीले से वो जो अदब का हलका होता है उसमें दाखिल होता है,
तो वो इसीलिए पॉपुलर हैं कि जो नकाद थे और जो पढ़ाने वाले थे उन्होंने उनका इंतखाब किया। अगर वो भी फौजिया फारूकी की तरह ज़ीशान साहिल को चुनते या किसी दलित शायर को तो शायद वो बहुत मारूफ हो सकते थे क्योंकि उनको बहुत प्रोजेक्शन मिला होता इस तरह यूनिवर्सिटीज में और जो करिकुलम है उसके अंदर।
और जो नए नामों को चुनना सिलेबस के लिए वो जाहिर है कि उसके लिए मेहनत करनी पड़ती है, कुछ काम करना पड़ता है क्योंकि आपको मवाद पहले से नहीं मिला होता है, या तो आपको खुद तशरीह के जरिए तजिए के जरिए पढ़ाना होता है या तो खुद आपको मटीरियल तैयार करना होता है।
एक मैं बात जानना चाहती हूँ, ये जो कोरोना वायरस है ना इसने तबाही तो है लेकिन इसने हम सब की एक तरह से पूरी जिंदगी और थिंकिंग भी बदल दी है। मतलब वो लोग जिन्होंने कभी घर बैठ के काम करने का सोचा ही नहीं था वो अब घर बैठ के काम कर रहे हैं और ठीक ठाक कर रहे हैं, मतलब उतना ही काम कर रहे हैं जितना वो दफ्तरों में बैठ के करते थे। और देखिए सड़कों पे ट्रैफिक कम से कम आपके प्रिंसटन में तो शायद नहीं होगा मसला, डीसी का तो एक बहुत बड़ा मसला ट्रैफिक का हाल हो गया, रश आवर नहीं है कोई भी। तो आप मुझे बताइए कि अब आप जो पढ़ा रही हैं तो आपके शागिर्द तो एक मुख्तलिफ टाइम जोन में है यानी इंडिया या पाकिस्तान में भी है ना जो चले गए, तो क्या आप उनको वहाँ पढ़ा रही हैं इस वक्त?
से जैसे हम एक सेमेस्टर ज्यादा कोर्सेज पढ़ाते हैं एक सेमेस्टर कम पढ़ाते हैं, तो ये मेरा वो वाला सेमेस्टर है जिसमें हम इतना ज्यादा नहीं पढ़ा रहे हैं। तो मेरी क्लासरूम में जो लोग हैं वो ज्यादातर अमेरिका ही में कहीं किसी न किसी टाइम जोन में, तो इतना बड़ा फर्क तो नहीं है, लेकिन हम जानते हैं कि बहुत सारे स्टूडेंट्स जो इंटरनेशनल है वो पढ़ रहे हैं। लेकिन जहां तक प्रिंसटन का सवाल है कि जिस तरह आनन फानन में जिस जमाने में वो प्रिंसटन को किया गया कि ऑनलाइन अब पढ़ाएंगे, तो बहुत ज्यादातर स्टूडेंट्स जा नहीं सके या नहीं गए। तो हाँ मेरा अब मुझे ऐसा लगता है कि बहुत सारे स्टूडेंट्स या तो वो हॉस्टल में हैं जो ग्रेड स्टूडेंट्स उनको हम जानते हैं, और या ये जरूर है कि जो दूसरे दूसरे टाइम जोन में हैं, तो ज्यादातर यूनिवर्सिटियां, अब मैं और किसी के बारे में बात नहीं कर सकती, लेकिन प्रिंसटन में हम उन्हीं औकात में क्लासेस पढ़ा रहे हैं जो हम पहले पढ़ा रहे थे। तो मेरी टीचिंग स्केड्यूल पे कोई फर्क नहीं आया है, लेकिन अगर कोई स्टूडेंट अपने घर चला गया है, ऐसे मेरे स्टूडेंट्स हैं जो मिड वेस्ट फॉर एग्जाम्पल चले गए हैं या कैलिफोर्निया चले गए हैं, तो उनके लिए ये अलग टाइम जोन है। लेकिन इंटरनेशनल स्टूडेंट्स, मुझे लगता है कि काफी इंटरनेशनल स्टूडेंट्स फिर भी यहाँ है।
अच्छा,
प्रिंसटन में मुझे ऐसा लगता है।
तो इसका मतलब है पूरा स्टाफ काम कर रहा है प्रिंसटन में इस वक्त?
हाँ, लेकिन शनाज़ अपन हम असल में बहुत ज्यादा उससे नहीं बात कर सकते कॉन्फिडेंस इसके बारे में, क्योंकि हम तो अपने स्टूडेंट्स को जानते हैं और या बहुत सारे ग्रेड स्टूडेंट्स को जानते हैं जो नहीं गए, और जो ग्रेड स्टूडेंट्स हैं वो दूसरी तरह के हाउसिंग में रहते हैं, तो हम अंडर ग्रेड्स का इस मामले में मतलब क्या एग्जैक्टली हुआ جو ہم بہت ہی وسوخ کے ساتھ نہیں کہہ سکتے.
میں یہ سوچ رہی تھی کہ یہ جو آپ نے ایک بہت ہی لمبا چوڑا پروگرام شروع کیا ہے جو کہ کئی گھنٹوں تک, اور وہ ہے سارے لوگ وہ حیدرآباد انڈیا میں ہیں, تو کئی گھنٹے آپ ان کے ساتھ آپ کے پھر آپ کا اپنا یہاں کا جو پڑھا رہے ہیں کورس, آپ پھر اور بھی آپ کلچرل چیزوں میں ہیں یہاں, تو کس طرح گھر کیسے چل رہا ہے ابھی جوش کے دم پہ؟
جوش کے دم سے چل رہا ہے, اور یہ بھی ہے کہ اتفاق سے جوش جو ہے وہ ریسرچ لنک پر, تو وہ ایک اپنے اس پر کام کر رہے ہیں ایک پروجیکٹ پہ. مطلب ہمارے تو میں کہوں گی کہ جوش کے سہارے جو ہے وہ سمندر تنظیم جو ہے وہ جوش کے سہارے چل رہی ہے. مطلب وہ جو حیدرآباد میں ہم ہندوستانی مطلب آرٹ کی اور لٹریچر کی خدمت کر رہے ہیں, وہ اصل میں اس سہارے ہو رہی ہے کہ جو جوش اس کو کھانا دے رہے ہیں. تو ایک تو اچھی بات یہ کہ وہ جب جوش نے ہم کو ایک طرح سے پروپوز کیا جانتے ہیں شہنا, ہم نے سب سے پہلا سوال یہ کیا کہ بھائی لیکن امریکہ میں تو برتن دھونے پڑتے ہیں کیا, لٹرلی مطلب ایک رومانی کنورسیشن کے دوران, اور ہم کو بہت عجیب لگا کہ یہ ابھی کیوں بات کرنی ہے. تو ہم لیکن یہ اہم بات ہی نا, تو مطلب آپ جو کہہ رہی ہیں جو نیگوشیٹ کرنے والی بات ہے, جو شروع میں ہی
نہیں, تو مگر اب شادی کے کئی سال بعد برتن کون دھوتا ہے؟
نہیں برتن تو وہ دھوتے ہیں, لیکن شامی کباب اور جس کی وجہ سے وہ ایک طرح سے اب شیروانی اور شامی کباب کی خاطر تو وہ انہوں نے نکاح پڑھا آدھا تو نکاح کی رسم, لیکن ان کو لگا کہ یہ آئیڈینٹی ٹھیک ہے کیونکہ بہت اچھا کھانے کو ملتا ہے. تو کھانا ہم پکاتے ہیں, عید والا کھانا ہمارے یہاں ہر دن پکتا ہے,
ہاں پلاؤ اور بالکل
پلاؤ, اور ہاں ہر دن آپ سمجھ لیجیے کہ ایسا پکتا ہے. کئی بار ہم کہتے ہیں کہ جوش آپ کو کیا لگتا ہے کہ پورے انڈیا پاکستان میں ہر گھر میں یہ کھانا ہمیں ہی پک رہا ہے.
مجھے حیرت یہ کہ آپ دونوں دبلے پتلے کیسے ہیں پھر؟
ہم لوگ بہت مصروف رہتے ہیں, اور دوسری بات یہ کہ آپ کم کھائیے, مجھ کو لگتا ہے کہ کیا کھاتے ہیں اس سے فرق نہیں پڑتا آپ کتنا کھاتے ہیں. وہ شام کو شامی کباب کے لالچ میں یا کئی بار دھوکے میں, کیونکہ ہم آخر میں کئی بار دھوکا دے دیتے ہیں کہ ہم بہت تھک گئے, لیکن وہ بےچارے سارا دن جو ہے وہ سارا دن کام کرتے ہیں.
میں نے ایک دفعہ آپ سے کوئی بات ہو رہی تھی تو صحیح معنوں میں مجھے وہ جو ایک محاورہ ہے نا کہ ایک مرد کے دل کا راستہ کیا اس کے میدے سے ہو کر گزرتا ہے, کیونکہ آپ نے مجھے یہ بتایا تھا کہ جوش کو جب غصہ آ جاتا ہے کسی بات پر تو آپ کیا کرتے ہیں؟
تو یہ کرتے مطلب ایک سب میری بہنوں کے لیے ایک ٹپ ہے, سب سے پہلے تو یہ کہ ہم اکنالج نہیں کرتے ہیں کہ وہ غصہ ہے, ایسے کرتے ہیں جیسے کہ ہمیں معلوم نہیں ہے کہ وہ غصہ ہے اور ہم تو غصہ ہے نہیں, ہم تو ہمیں تو پتا بھی نہیں ہے, ہم تو بہت پیارے جیسے ہمیشہ سے ویسے ہی ہیں, اور ساتھ میں بیچ بیچ میں بالکل معصومیت سے کھانوں کا ذکر دو چار بار کر دیتے ہیں.
اچھا کہ آج کیا پکے گا,
آج کیا پکے گا, وہ بھی ہمیشہ ڈنر میں, تو ہم ناشتے کے وقت سے ڈنر کے بارے میں بات کرنا شروع کر دیتے ہیں. تو وہ ڈنر پھر ہم آخر میں مطلب 80% 100 میں 80 بار ہم سچ مچ وہ پکاتے ہیں, ہم کو تھوڑا کریڈٹ دیجیے, لیکن یہ کہ ہم اس کے بارے میں صبح ہی سے ان کو تھوڑا سا لالچ دے دیتے ہیں, اور یہ کہ ہم بہت مصروف ہیں لیکن یہ کھانے کا جی چاہ رہا ہے, اور یا آپ کیا کھائیں گے جو بھی کہیے, شامی کباب ہے یا قورمہ.
کتنا میں کہتی ہوں آپ کو, یہ میں کچھ نہیں کہتی لیکن وہ کتنے معصوم ہیں. کتنے سال ہو گئے شادی کو؟
شادی ہو گئے ہمارے, ہماری 2004 میں سوچی شادی ہوئی ہے, تو 15 سال ہو گئے,
اور بچے دو ہیں آپ کے, تو ایسے
12 سال کا بیٹا.
ساؤتھ ایشین کلچر میں کام کرنے والے ماں باپ کے بچوں میں کس طرح کا اثر آیا, یا وہ امریکی بچے ہیں؟
نہیں ہم کو لگتا ہے کہ جہاں تک ہمارے گھر میں کھانے کا سلسلہ ہے تو ہم لوگ بہت دیسی ہیں, اور پہننے کے سلسلے میں بھی ہم بہت دیسی ہیں, اور ہم کو ہمیشہ سے ساڑیاں خاص طور پہ غرارے ہم کو جو ایک دم اصلی دیسی لباس ہے وہ بہت پسند ہے. اصل میں اس سے ہم کو یاد آیا کہ آپ یہ سمجھ لیجئے کہ ایک وائٹ موگل جو کتاب ہے ولیم ڈالرن پل کی, اس میں اس کا ذکر ہے کہ ایک انگریز افسر تھا, اس نے ایک اوپن لیٹر لکھا انگریز عورتوں کو کہ اگر وہ نہیں چاہتی ہیں ہے نا, دے ڈونٹ وانٹ ٹو لوز دیئر مین ٹو انڈین ویمن, دے شوڈ سٹارٹ ویئرنگ ساڑیز.
اچھا ہاں بہت ہی خوبصورت لباس ہے، اس میں تو خیر کوئی شک نہیں.
ہاں تو مطلب صرف ساڑی میں ہم کو غرارے شرارے یہ سب کچھ اچھے لگتے ہیں، یہاں پہ کوئی بھی ہم آپ یہاں آئیے اگر یہاں پرسن، ہم تو زیادہ تر ہندوستانی کپڑے پہنتے ہیں، ہم کو اچھا لگتا ہے. تو ہم ایک طرح سے کھانے پہننے کے معاملے میں ہم ہندوستانی ہیں، ہمارا جو جس طرح رہن سہن روز کا ہے وہ کافی ہندوستانی ہے. لیکن چونکہ میرا اپنا ہندوستانی خاندان امریکہ میں نہیں ہے اور جوش کا خاندان یہاں ہے.
تازہ ترین خبریں، ریڈیو پروگرامز، آڈیو اور ویڈیو رپورٹس دیکھنے، سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ، جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
نسل ہے شنازہ، وہ دوسری طرح سوچتے ہیں، ان کو ایسا نہیں لگتا ہے کہ خالد جاوید نام ہے تو وہ اور وہ اردو میں شاعری لکھ رہے ہیں تو وہ بس وہ جو ادرنس کا جو ایک خیال ہمارے یہاں رہا ہے دو تین نسلوں سے، مجھے لگتا ہے وہ کچھ حلقوں میں بڑھ رہا ہے لیکن نوجوانوں کے کافی بڑے حلقے میں وہ ختم بھی ہو رہا ہے. اور یہ صرف خود چیلنج کر رہے ہیں،
بالکل ہندوستان پاکستان کی بات نہیں. آپ یہ دیکھیے یہاں پر جو نوجوان ہیں ان کے اندر وہ نسل کے کالا کون گورا کون، ان کے دل میں تعصبات نہیں. آپ ان کے گروپس کو دیکھیں، پھر آپس میں جو شادیاں ہو رہی ہیں اس وقت، یہ نوجوانوں کی وجہ سے ہوا ہے یہ جو تبدیلی آئی.
بہت بزرگ جو ہے وہ ناراض ہو جائیں گے، لیکن ہم کو یہ لگتا ہے کہ جو اصلی طریقہ ہے لوگوں کو قریب لانے کا اور کمیونٹیز کو قریب لانے کا، وہ اصل میں اس طرح کی شادیاں ہیں. ہم کو یہ لگتا ہے کہ
آپ تو کہہ بھی سکتی ہیں،
میں کہہ سکتی ہوں انٹر فیتھ ڈائیلاگس ہیں نا، مجھے لگتا ہے کہ میں تھوڑی اسکیپٹیکل ہوں. مجھے لگتا ہے کہ وہ سب بناوٹی باتیں اسٹیج پہ کرنا آسان ہے، جب کسی کے ساتھ زندگی آپ گزارنے کا فیصلہ کرتے ہیں اور وہ جو ہے تعصبات سے اٹھ کے، تو سچ مچ اس کا مطلب ہے کہ آپ بہت سنجیدہ ہیں اور آپ سچ مچ اس منزل پر خود پہنچ چکے ہیں کہ یہ باتیں آپ کے لیے معنی نہیں رکھتی.
تو میں نے کیونکہ ایک جملہ کہہ دیا، اب سننے والے کے دماغ میں خود خود ہو رہی ہوگی یہ فوزیہ نے کیا کیا ہے جب یہ بات پوچھی گئی ہے. اب بتائیے آپ کا جرم کیا ہے؟
جرم میرا یہ ہے کہ میں نے شادی کی ہے ایک آدمی سے، وہ نہ تو مذہب کے لحاظ سے، نہ تو نسل کے لحاظ سے، نہ تو ملک کے لحاظ سے، نہ تو زبان کے لحاظ سے، ان کسی لحاظ سے ہم ایک ہی حلقے سے، کیا کہنا چاہیے، ایک ہی ایک جگہ سے نہیں آتے ہیں، بہت الگ الگ ہمارے پس منظر ہیں. تو میرے شوہر جو ہیں وہ امریکی ہے لیکن وہ آدھے چینی ہیں اور آدھے کہنا چاہیے کوکیشن ہیں، گورے ہیں کچھ. میں تھوڑا ویسٹ کو بھی دیکھیے، مغرب کو بھی تھوڑا الزام دوں گی، جو ہماری جن شناختوں کو لے کے ہم اتنے طرح سے اتنا تعصب ہے ہمارے اندر. بہت ساری شناختیں یا تو بنائی ہمارے لیے مغرب میں ہیں اور یا تو اس کو ایک طرح سے زیادہ ری انفورس کیا ہے، یا اس ایک طرح سے ڈاٹڈ لائن کو انہوں نے زیادہ بولڈ لائن بنا دیا ہمارے لیے.
اس طرح کی جو شادیاں ہوتی ہیں، کیونکہ ظاہر ہے اس میں زیادہ کس کو سمجھوتا کرنا پڑا، کس کو زیادہ سیکھنا پڑا، آپ کو اور یا جوش کو؟ کیونکہ انہوں نے مذہب بھی وہ اختیار کیا جو آپ کا مذہب ہے، یعنی وہ مسلمان ہوئے.
پہلے پہ جہاں تک سمجھوتے کی بات ہے شناز، آپ پہلی ایک تو یہ کہ ابھی ہم نے وہ مطلب بہت ساری چیزیں جو ہم پہلے سے سوچتے تھے ہم نے اور زیادہ ان کے بارے میں سوچا ہے، اور ایک پورا دو تین سال سے ہم جینڈر سیکشوالٹی فیمنزم پر کام کر رہے ہیں. تو مجھے لگتا ہے کہ یہ جو محبت ہو یا دوستی ہو، دشمنی ہو، سب کی سب میں ایک پاور اسٹرگل ہے نا، اور پاور اسٹرگل میں برے سینس میں نہیں کہہ رہی ہوں. تو مجھے لگتا ہے ایک تو یہ وہ پاور نیگوشیشن تو ہمیشہ ہے، مطلب آپ کے بچے کے ساتھ بھی پاور نیگوشیشن ہے، وہ ہمیشہ سوچتا ہے تھوڑی زیادہ آزادی لینے، آپ سوچتے ہیں کہ وی ہیو ٹو چوز اور بیٹلز ہے نا، کہ کہاں ہم ہمیں. تو مجھے نہیں لگتا کہ ہمارے یہاں ہندوستان پاکستان میں چونکہ بہت ہی ایک طرح سے پدر بنیاد پیٹریارکل نظام ہے، تو پہلے سے یہ طے ہو چکا ہے کہ آدمی کے پاس زیادہ پاور ہے. لیکن آج کل کا جو جدید زمانہ ہے، خاص طور پہ جو مضبوط عورتیں ہیں یا مضبوط آدمی بھی ہیں، تو ایک طرح سے آپ ایک بالکل بلینک سے شروع کرتے ہیں. امریکہ اور انڈیا کی بات میں نہیں دیکھتی ہوں، کم سے کم جہاں میں ہوں یا میرے شوہر ہیں، تو مجھے لگتا ہے کہ وہ پرسنالٹی کی بات ہے اور आप जो आपका सवाल है कि किसको ज्यादा निगोशिएट मतलब किसको ज्यादा समझौता करना पड़ा
और या सीखना पड़ा किसको ज्यादा, ये भी सही लफ्ज है।
मेरे शौहर जिनका नाम जाशुआ पीएन है और हम और तमाम मेरे हिंदुस्तानी रिश्तेदार और सब लोग उनको हिंदुस्तान में जोश कहते हैं। मजे की बात है खुद उनकी यूटी ऑस्टिन से उन्होंने मास्टर्स की थी और वहां उन्होंने उर्दू सीखी थी, तो उनकी उनकी उर्दू की उस्ताद है या उस्तानी कहना चाहिए पाकिस्तान से, वो खुद उनको जोश लखनवी कहने लगी।
अच्छा। सही है।
लेकिन मैं हम ये कह रहे हैं वो एक टिपिकल केस नहीं है, क्योंकि वो एक वो जब इंडिया गए मुझसे मिले तो ऐसा नहीं कि उन्होंने समझौता किया क्योंकि अरे बीवी का कल्चर था, वो उस कल्चर में उनको ऑलरेडी दिलचस्पी थी। तो मैं जिस दुनिया में रह रही हूँ साउथ एशियन स्टडीज में है ना, जो साउथ एशियन स्टडीज का फील्ड है, मेरे शौहर उस कहना चाहिए ग्रुप से आते हैं जो लोग मैं असल में जोकिंग भी कहती हूँ इवन अपने जो अमरीकी अंग्रेजी बोलने वाले वाली मेरी गर्लफ्रेंड्स हैं या जो मेरे दोस्त हैं कि माय हस्बैंड फेल इन लव विद इंडिया बिफोर ही फेल इन लव विद मी।
नहीं मतलब दूसरा तब भी तो हो सकता है कि आपकी वजह से उन्हें इंडिया से मोहब्बत हुई।
ना वो मुझे लगता है कि नहीं वो उनकी मेहनत रंग लाई।
आपका दिल मोम कर लिया उन्होंने।
हम उनकी मंजिल थे।
अच्छा
देखा जाए तो दो मुसलमान खानदान में जो अलग अलग बैकग्राउंड से आते हैं कि एक पंजाबी और बंगाली मुसलमान अगर आते हैं तो वहां भी निगोशिएट करना पड़ता है, कोई एक तरह से कोई किसी तरह का कॉन्फ्लिक्ट है। लेकिन जोश के केस में ये हुआ कि वो अमरीकी थे, वो ऑलरेडी उनको इंडियन कल्चर पसंद था, उनके लिए इंडियन मुस्लिम कल्चर इंडियन कल्चर का एक खास रंग था और
खुशी खुशी शेरवानी पहनने पे तैयार हो गए।
एग्जैक्टली वो बहुत बड़े फूडी हैं तो हम हंसते हैं क्योंकि इन्होंने अपना सफर संस्कृत से शुरू किया था तो वो संस्कृत सीखने इंडिया गए थे, उनको सबसे पहले उन्होंने संस्कृत सीखी फिर हिंदी फिर उर्दू, अब तो उनको पंजाबी भी आती है गुरमुखी और मुझसे ज्यादा हिंदुस्तानी जबानें आती हैं और सोशल लिंग्विस्टिक्स उनका फील्ड है तो वो तो लिसानियात के आदमी है। तो हम बताते थे वो फूडी है तो हुआ ये कि वो जो कबाब और जो सारे हम ये कहते हैं मुगलई खाने पंडित बनने वाले थे, मुगलई खाने ने आपका धर्म भ्रष्ट कर दिया, सजा के तौर पर हम आपको मिल गए।
ये तो ये अब आप पहली दफा कसर नफसी से काम ले रहे हैं जो कि आपकी आदत नहीं है वैसे।
ये वॉइस ऑफ अमेरिका है। आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
हम वॉइस ऑफ अमेरिका वॉशिंगटन से आपसे मुखातिब हैं।
या माशरे के किस हिस्से या ग्रुप का हम खुद हिस्सा है हमारा खानदान, तो मैं समझती हूँ कि वो बस एक बिल्कुल टिपिकल जो पढ़ा लिखा अमरीकी लिबरल माशरा है हम उसका हिस्सा
जो पाकिस्तान और हिंदुस्तान में भी है बड़ी महदूद तादाद में लेकिन मौजूद है।
मैं ये कर यही तो इसलिए तो मुझे इन सवाल का जवाब देने में थोड़ी सी मुझे ये कि मुझे लगता है कि हर जगह जो है वो हर तरह के लोग हैं और मैं इस तरह देखती हूँ। असल में ये बात मैंने एक बार कही थी हम तो मुझे ऐसा लगता है मैं जब दुनिया को देखती हूँ तो मैं इसका मतलब ये नहीं कि मैं कोई तकलीफ नहीं करती हूँ कि हाँ सब लोग बराबर तो सब लोग हैं हकूक के लिहाज से, लेकिन ज्यादा जो आइडेंटिटी की बात है तो मेरे हिसाब से दुनिया में अपनी सलाहियत और जहन के हिसाब से लोगों में कुछ फर्क है। कुछ लोग ज्यादा इंटेलेक्चुअल हैं, कुछ लोग इतना नहीं है या उनको उस तरह के मौजूदात में दिलचस्पी नहीं है जिस तरह कुछ लोगों को है, और दूसरी चीज है कि लोग लिबरल है और कंजर्वेटिव है। दुनिया को इस तरह देखते हो कि लिबरल और इस कंजर्वेटिव के स्पेक्ट्रम पे कोई कहाँ है, जहानत के स्पेक्ट्रम पे कहाँ है
और मॉडरेट
नहीं। तो मॉडरेट मैं ये नहीं कह रही हूँ कि फार लेफ्ट होना चाहिए या फार राइट होना चाहिए, लेकिन लेकिन किसी को जानते जब हम जानने की कोशिश करते हैं तो मेरा इवन लाशौरी तौर पर हम जिन चीजों को नोटिस करते हैं वो ये दो चीजें जो हमारा अपना एक ख्याल है अपना तस्वुर है कि औरत होना क्या है या फेमिनिन होना क्या है, उसकी कुर्बानी देने की जरूरत नहीं है और उसको नजरअंदाज भी करने की जरूरत नहीं है, उस पर शर्मिंदा भी होने की जरूरत नहीं है। तो ये हमने या कम से कम जैसे जो हमारी जनरेशन है हमने उर्दू में मुझे लगता है कि फहमीदा रियाज से सीखा है कि टू बी बोल्ड एंड टू बी योर सेल्फ
بہت شکریہ فوزیہ خدا حافظ
تازہ ترین خبریں ریڈیو پروگرامز آڈیو اور ویڈیو رپورٹس دیکھنے سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے।
تو یہ تھی ادب کی بات کہ کرونا وائرس کے اس دور میں کیا تخلیقی کام ہو رہا ہے. شہناز عزیز کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی